नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौं वरिष्ठ पत्रकार तथा साहित्यकार रोचक घिमिरे। रोचक घिमिरेको जन्म विक्रम सम्बत 1998 भाद्र 3 गते रामेछाप जिल्लाको सालु गाउँ विकास समितिमा जन्मिनु भएको हो। सबैलाई सर्व विदित भएको कुरा हो कि उहाँले रचना द्वैमासिक पत्रिका चलाउँदै आउनुभएको छ र हाल यसको 123 अङ्क प्रकाशित भइसकेको छ। मेरो काठमाडौँ भ्रमणको अवसरमा छोपेर उहाँकै कार्यालय नेपाल साहित्यिक पत्रकार संघको कार्यालयमा उहाँसँग कुराकानी गर्ने जमर्को मैले गरेको छु र उहाँको विस्तृत जानकारी उहाँसँगै सुनौं। त आउनुहोस्, उहाँलाई स्वागत गरौं। रोचक घिमिरेज्यू, तपाईँलाई खसखस.कममा स्वागत छ।
धन्यवाद।
रचना द्वैमासिक पत्रिकाको बारेमा केही भन्नुहोस् हामीलाई।
रचना द्वैमासिक पत्रिका सुरुमा 2018 सालमा प्रकाशित भएको हो र त्यो बेलामा यो द्वैमासिक रूपमा थिएन, 4 महिनेको रूपमा प्रकाशित भयो। र यो रचना प्रकाशित हुनेको पृष्ठभूमिमा चाहिँ के छ भने भैरव अर्याल त्यो बेलामा मेरो सङ्गतमा आएका थिए, मेरा मित्र नजिकका, र भैरव अर्याल र म मेरो चाहिँ निकै सम्पर्क भइरहन्थ्यो। त्यो बेलामा मलाई के लाग्थ्यो भने मसँग चाहिँ नेपालबाट प्रकाशित भएको नेपाली भाषाका किताबहरू र पत्र पत्रिकाहरू सबै मसँग हुन् भन्ने चाहिँ मलाई लाग्थ्यो र म हरेक नेपालीमा छापिएको किताब पनि किन्ने, नेपाली पत्रिका पनि किन्ने, पढ्ने राख्ने त्यो गर्थे। अनि भरिभरिहाल चाहिँ मसँग त्यो पत्रिका किताबहरू लान्थे, पढ्थे, फर्काउँथे। यसो हुँदाहुँदै एक दिन चाहिँ भरिभरि अचानक के भन्यो भने, तिमी चाहिँ पत्र पत्रिकामा किताबमा यत्रो खर्च गर्छौ, यस्तो नगर्नु, बरु यसको साटो हो हामी आफै नै एउटा साहित्यिक पत्रिका निकालौँ न, त्यो ठिक हुन्छ भन्यो भने। अनि त्यो भनेपछि मलाई पनि ए हो त भन्ने लाग्यो र मैले के भने हेर, अब म त साहित्यकार पनि होइन, म त साहित्यिक पाठक हुँ, पढ्न रुचाउने हुँ, अति पत्रिका सम्पादन गर्ने क्षमता मसँग छैन भने मैले कसरी निकाल्न सक्छु भन्नु। होइन होइन, अब तिमी सम्पादक प्रकाशक हौ, अब पछाडिबाट चाहिँ होस्ट हाँसे गर्ने हामी छँदैछौँ नि भने। त्यो भनेपछि होइन होइन, म प्रकाशक हुन्छु, सम्पादक चाहिँ तिमी नै हो न भने मैले। अनि उनी त्यो बेलामा गोर्खापत्रमा जागिरी थिए, हेर अब म चाहिँ जागिरदार मान्छे, सम्पादक हुन मिल्दैन भने। अनि यत्तिकैमा उनले अर्को फेरि साथी रमेश विकलसँग पनि परिचय गराए, रमेश विकल, भैरव र म घनिष्ठ मित्र भयौँ। र अनि मैले चाहिँ विकललाई पनि प्रस्ताव गरेँ, तिमी सम्पादक हो, म चाहिँ प्रकाशक हुन्छु भने। विकल पनि त्यो बेला फेरि प्रचार विभागमा जागिरी थिए, उनले पनि इन्कार गरे। र त्यसरी यो रचना भन्ने नाउँ पनि भैरव अर्यालले नै जुराए, भैरवले रचना भन्ने नाउँ राखे र त्यो रचना पत्रिका अब दर्ता गर्न भनेर त्यो बेलामा काठमाडौँ मेजिस्ट्रेट अफिस थियो, त्यो मेजिस्ट्रेट अफिसले दर्ता गर्थ्यो, अहिलेको सिटी अफिस जस्तै। अनि मेजिस्ट्रेट अफिसमा चाहिँ त्यो रचना दर्ता गर्नलाई म गएँ। त्यसपछि हामीले 4 महिने पत्रिकाको होइन, वार्षिक पत्रिकाको रूपमा चाहिँ निकाल्ने पहिले चाहिँ योजना थियो हाम्रो, भैरवको, विकलको र मेरो। अनि वार्षिक पत्रिका दर्ता गर्न भनेर त्यहाँ गइयो। त्यहाँपछि त्यहाँ देवीचन्द्र श्रेष्ठ चाहिँ कारिन्दा हुनुहुन्थ्यो, उहाँ पनि लेखक हो, संस्कृतिविद, लेखक, पछि उहाँले विभिन्न पुरस्कार पनि पाउनु भएको छ देवीचन्द्र। अनि देवीचन्द्र श्रेष्ठले भन्नु होइन होइन, तपाईँ किन यो वार्षिक दर्ता गर्ने, यो चाहिँ 4 महिनेको रूपमा दर्ता गर्नुहोस् न, 4 महिने गराउँ यसलाई, रचना राम्रो पनि छ, सम्पादक पनि प्रकाश हो, रोचक घिमिरे, रोचक घिमिरेको रचना पत्रिका 4 महिने।
तपाईँको बारेमा उहाँलाई थाहा रहेछ, जानकारी रहेछ,
थाहा थियो, अनि चिनिए पनि थियो मैले। अनि 4 महिनेको रूपमा पहिली रचना पत्रिका 2018 सालमा दर्ता भयो र 2017 सालमा रूपरेखा पत्रिका निस्केको हो, बालमुकुन्दी पाण्डे, उत्तम कुमारहरूको, र 2018 सालमा रचना निस्केको, एक वर्षले रचना चाहिँ रूपरेखा भन्दा कान्छु है। अनि त्यो रचनाको पहिलो अङ्क निस्किएपछि हामीले स्तरीय लेखकहरूका लेखकहरू राखेका थियौँ, नवोदित भर्खर पहिल्यै त्यहाँ प्रकाशित भएका त्यस्ता कवि लेखकहरू पनि रचना राखेका थियौँ र त्यो अङ्क चाहिँ एकदम स्तरीय भनेर चर्चित भयो। हामीले चाहिँ अब दार्जिलिङ, आसाम, यता धनकुटा, भोजपुर, विभिन्न ठाउँमा ती पत्रिकाहरू पठायौँ, पाठकको प्रतिक्रिया एकदम राम्रो आयो है। नेपालीमा यस्तो स्तरीय पत्रिका निस्क्यो भनेर अनि लेखकहरूबाट लेख रचनाहरू पनि आउने क्रम सुरु भयो। रचनाको पहिलो अङ्कमा र पहिलो पेजमा हामीले चाहिँ ठाउँ दिएको तुलसी दिवसलाई। तुलसी दिवस चाहिँ कविको रूपमा आएका चाहिँ रचना पत्रिकाबाट हो, रचनाको त्यही पहिलो अङ्क 2018 सालमा। तब उनी काठमाडौँ आथे, कविताहरू छपाउने पत्रपत्रिकालाई दिने क्रममा चाहिँ गरेका थिए। राष्ट्रिय स्तरको पत्रिकामा उनको कविताहरू छापिए पनि थिएन है। अनि हामीले हेऱ्यौँ, हेरेपछि हृदयको बालक शीर्षकको चाहिँ उनको कविता एकदम राम्रो लाग्यो, ल यो चाहिँ हामी छाप्ने भनेर त्यो बेलाको प्रसिद्ध लेखकहरूलाई पनि पहिलो पेज नदिएर तुलसी दिवसलाई चाहिँ पहिलो पेजमा चाहिँ हामीले
त्यो कारण चाहिँ कविताको स्तर
कविताको स्तर हेरेर नाम हेरेर त होइन, तुलसी दिवस भने त्यो अर्को बेला त नयाँ मान्छे हौ होइन, अनि त्यो स्तरीय कविता, राम्रो कविता, प्रभावपूर्ण कविता लागेर त्यो हृदयको बालकलाई पहिलो ठाउँ दियौँ तुलसी दिवसको कविको रूपमा। उद्गम चाहिँ त्यसरी भएको हो भन्ने लागेर त्यो उनलाई आफूले पनि स्वीकार गरेका छन्, अरूले पनि लेखेका छौँ। यसरी रचना 4 महिनाको रूपमा 2018 सालमा प्रकाशित भएको
र द्वैमासिक पनि
द्वैमासिक त अब त्यसपछि फेरि हामीले क्रमशः यसलाई चाहिँ 4 महिनाबाट 4 महिने अलि लामो भयो, यसलाई अलि घटाउनु पऱ्यो भनेर फेरि पाठकहरूको चाहिँ आयो प्रतिक्रिया। अब जस्तो धनकुटामै बस्दै तुलसी दिवस त, अनि भोजपुरमा परशु प्रधान, शैलेन्द्र साकारहरू भए, अनि यता आसामतिर हरिभक्त कटवाल, अनि कालिम्पोङमा डिपी उपासक, अब यी विभिन्न लेखकहरूले होइन रचनालाई त अलि महिने मासिक नै गराउनु पर्यो, हामीलाई त एकदम पर्खिरहनु पर्यो, यस्तो राम्रो पत्रिका त्यो त्यत्रो चाहिँ 4-4 महिना पर्खिएर कहाँ पढ्ने भनेर विभिन्न यसरी प्रतिक्रिया आएपछि ल ठिक छ त अब हामी 4 महिने त यो एक मासिक त नगराउने, अब त्रैमासिक गराउने भनेर त्यो हामी 2018 सालमा 4 महिनाको रूपमा निस्क्यो। 2021 सालतिर त्यो द्वैमासिक त्रैमासिकको रूपमा निस्क्यो रचना, र त्रैमासिक नै रह्यो केही वर्ष, र पछि 28-29 जस्तो लाग्छ त्यो बेला चाहिँ अनि द्वैमासिकको रूपमा चाहिँ निकाल्न थाल्यो। यसरी 4-4 महिने अनि चाहिँ 3 महिने र 2 महिनेको रूपमा प्रकाशित हुँदै आएको हो। तर बिचबिचमा फेरि यसका व्यवधानहरू पनि आए होइन, अब मेरो चाहिँ प्रकाशक म चाहिँ फेरि मेरो घरको आफ्नो बाउको चाहिँ जेठो छोरो बुवाको चाहिँ व्यवहारहरू पनि छ हेरिदिनु पर्ने, मैले हाम्रो जग्गा जमिनहरू जनकपुरतिर सिराहातिर जग्गा जमिन भएको, अनि मैले चाहिँ अब त्यो बुवा चाहिँ फेरि कलकत्ता बस्ने, बनारस बस्ने, अनि मैले चाहिँ हेरिदिनु पर्थ्यो त्यो जग्गा जमिनहरू, अब त्यो सिलसिलामा म जान्थेँ तराईतिर, अनि यहाँ समयमा पत्रिका निकाल्न नसकिने अब साथीहरूको जिम्मा दिन्थेँ भैरव रमेश विकलहरूको, अब साथीहरू पनि अव्यस्त त हो नि, त्यसैले गर्दा कहिले पनि फेरि बिचबिचमा अलिक ढिलो ढिलो पनि भयो पत्रिका। यस एक क्रममा चाहिँ अनि यो 2046 साल पछि भुटानमा यो प्रजातन्त्र आएपछि चाहिँ रचना 4 वर्षसम्म त फलादै भयो,
सबभन्दा लामो
अवधि 4 वर्ष। कारण अब के थियो भने त्यो बेलामा विभिन्न यो ठाउँहरूबाट विज्ञापनहरू पाइने है,
सरकारी
विज्ञापन पाइने, विभिन्न संस्थानहरूबाट पाइने, जस्तो चुरोट कारखाना, के नेपाल ब्याङ्क लिमिटेड, एनआइडिसी, यस्ता संस्थाहरू विज्ञापन दिन्थे। र त्योभन्दा पनि ठुलो कुरा अर्को के भने त्यो प्रचार विभागले रचना रूपरेखा यी पत्रिकाहरूलाई सुरुमा प्रत्येक अङ्कमा 300 रुपियाँको विज्ञापन दिन्थे, एक अङ्कलाई 300 रुपियाँको विज्ञापन दिन्थ्यो। हामीलाई चाहिँ 500 प्रति त्यो पत्रिका छाप्नलाई 500 रुपियाँ यति भए पुग्थ्यो, नेपाल प्रेसमा छापिन्थ्यो। अब 300 त पुचार रुपियाँले पनि दिइहाल्थ्यो,
बाँकी 200 रुपियाँ
अरू यताउति गर्दाखेरि पनि अब त्यो जम्मा भइहाल्थ्यो है। अनि त्यसरी सुरुमा त्यत्रो प्रोत्साहित भएको यो साहित्यिक पत्रकारिता, अब पछि त हुँदा हुँदा यो प्रजातन्त्र आएपछि त विज्ञापन नै बन्देज लाग्यो है, अब फेरि आफ्नै पकेटकै खर्चले त्यति धान्न पनि नसकिने, आधार चाहिँ नभए हुनाले अनि चार वर्षपछि पुरै भन्नुभयो। त्यसपछि फेरि अनि साथीहरूको प्रोत्साहनले उसले यो हाम्रो बिचमा फेरि यसको सम्पादक हुन यस्तो स्तरीय पत्रिका किन बन्द गर्नुहुन्छ बन्द गर्नु हुँदैन भनेर हुटहुटी दिनेमा हाम्रो त्यो साझा प्रकाशनमा चाहिँ अध्यक्ष हुनुहुन्थ्यो त्यो बेला क्षेत्र प्रताप अधिकारीजी, क्षेत्र प्रताप अधिकारी अनि डाक्टर वासुदेव त्रिपाठी उहाँहरूले समेत बरु हामी पनि सघाउँछौँ भनेर अनि रचनाको सम्पादक मण्डलमै उहाँहरू सामेल हुनुभयो। वासुदेव त्रिपाठी पनि क्षेत्र प्रताप अधिकारी पनि यसरी उहाँहरू समेत भएर रमेश विकल भैरव अर्याल म र उहाँहरू दुईजना भएर फेरि यसलाई पुनर्जीवन दिएर यसरी चाहिँ निकालियो।
चार वर्ष
अनि पछि फेरि यो रचनामा भावपन्थी पनि सम्पादकको रूपमा आउनुभयो। पछि त्यो भावपन्थीलाई सम्पादक गराउनेमा पनि हाम्रो क्षेत्र प्रताप अधिकारी चाहिँ ऊ छ। उहाँ भावपन्थीजी साझा प्रकाशनमा पनि हुनुहुन्थ्यो है। अनि तपाईँलाई एकजना साथी पनि चाहियो ल भावपन्थीजीलाई चाहिँ गर्नुहोस् सहयोगमा त्यो निकाल्नुहोस् भनेर केही दुई तिन वर्ष जति भावपन्थीजी पनि त्यसमा आउनुभयो। पछि चाहिँ अब उहाँहरू आफ्नै उसमा जानुभयो र अहिले चाहिँ ज्ञानुभाकर पौडेलले केही सहयोग गरिराख्नु भएको छ र सम्पादक ज्ञानुभाकर पौडेलजी हुनुहुन्छ र प्रधान सम्पादक प्रकाशक म छु र मेरो छोराहरू दुईजना त्यो व्यवस्थापकको रूपमा प्रबन्धकको रूपमा छन्। एकजना छोरा मेरो प्रत्येक घिमिरे त्यो कान्छो छोरा हो उसलाई चाहिँ यो साहित्यमा रुचि पनि छ आफू लेख्छ पनि हुन त ऊ पेसाले चाहिँ लयर हो चाहिँ कानुनको मान्छे यो त्रिचन्द्र कलेजमा पढाउँछ पनि सोसियोलोजीमा उसले मास्टर गरेको उसले चाहिँ मलाई अहिले राम्रो सहयोग गरेको छ। अब ज्ञानवाकरजी पनि व्यस्त हुनुहुन्छ आफ्नै गजल र अनि अहिले मलाई सघाउने चाहिँ मेरो छोरा थियो जेठो छोरा पनि
भनेपछि संस्थापना रचनाको स्थापना कालदेखि नै प्रधान सम्पादक
प्रकाशक पनि प्रकाशक पनि मै
प्रकाशक पनि
प्रधान सम्पादक त पछि ज्ञानवाकरजी चाहिँ सम्पादक हुनुभएपछि अनि म चाहिँ प्रधान सम्पादक र उहाँ सम्पादक
भनेपछि ज्ञानवाकरजी सम्पादक भन्नुभयो कति भयो
ज्ञानवाकरजी भएको
यसमा तपाईँले भने 2018 सालदेखि चार महिने पत्रिका निकाल्न थाल्नुभएको त्यसलाई त्रैमासिक गर्नुभयो द्विमासिक गर्नुभयो बिच बाधा विघ्नहरू के कस्तो झेल्नुभयो तपाईँले तपाईँले नै झेल्ने बाहे त अरूले त म त्यति अनुभव गर्दैनन् पत्रिका तपाईँको सन्तान जस्तो माया लाग्छ पक्कै पनि कस्तो बाधा विघ्न
बाधा व्यवधान चाहिँ अब के भन्ने अब यो साहित्यिक पत्रिका नेपालमा साहित्यिक पत्रिका प्रकाशित गर्नु र त्यसलाई निरन्तरता दिनु भन्ने चाहिँ ज्यादै कठिन कुरा हो चुनौतीको कुरा हो। अब फेरि हाम्रो कमल दीक्षितको भनाइअनुसार उहाँकै भनाइलाई सापेटी लिएर भनौँ साहित्यिक पत्रिकाको चाहिँ साविक रोग हो यो निस्कनु बन्द हुने भन्नुहुन्छ क्या प्रकाशित हुन्छ
बन्द
अब पुरा काल निस्कन सक्दैन बन्द हुन्छ यो साविक रोगबाट नेपाली साहित्यिक पत्रिका चाहिँ कहिले मुक्त हुन सकेनन् भन्नुहुन्छ उहाँ त्यो भन्दाखेरि मलाई ठिकै लागेको छ अघि अब अघि मैले भनिहालेँ रचना पनि विभिन्न समयमा बिचबिचमा रोकियो रोकिएपछि फेरि छापिँदै आयो तर यसमा रचनालाई भोगेको समस्या चाहिँ के हो भने रचनालाई लेख रचनाहरू को त्यस्तो अभाव हुँदैन लेख रचना साहित्यकारहरूले चाहिँ माया गरेका छन् त्यो चाहिँ पुरानो ऐतिहासिक पत्रिका हो प्रतिष्ठित पत्रिका हो यसमा चाहिँ हाम्रो रचना छापिनु चाहिँ गौरवको कुरा हो भन्ने त्यो विभिन्न साहित्यकारहरूलाई लाग्छ र रचनामा प्रकाशित नभएका अहिले प्रतिष्ठित भएका त्यस्ता साहित्यकारहरू पनि दाई मेरो त रचनामा यो रहन्छ यो छाप्नु पऱ्यो भनिकन उहाँहरू चाहिँ रचना दिनुहुन्छ लेख रचनाको समस्या
छैन
छैन रचनालाई पनि रचना जस्ता अरू पत्रिकालाई पनि भनौँ अनि मुख्य समस्या के हो भने साहित्यिक पत्रकारिताले पाउनुपर्ने अधिकार चाहिँ पाएको छैन। अब कस्तो छ भने यहाँ अब अरू न्युज पेपरहरूले अरू प्रकाशन गृहहरूले केही कुरा मागे सरकारसँग भने चाहिँ त्यो उनीहरूले आफ्नो अधिकार मागेको भन्ने ठानिन्छ तर साहित्यिक पत्रिकाले त्यही कुरा माग्यो भने चाहिँ यसले चाहिँ के अरे यो दान मागेको दान मागेको भन्ने त्यो रूपमा चाहिँ हेरिन्छ
भनेको मतलब साहित्यिक पत्रकारलाई पत्रकारलाई सरकारले अहिलेसम्म कुनै मान्यता दिएर यो यस्तो विधा हो भनेको
ठोस मान्यता त्यसरी दिएको छैन. जस्तो विज्ञापन हेर्नु, विज्ञापन सरकारी विज्ञापन होस् कि अरू संस्थाका विभिन्न संस्थानका विज्ञापनहरू हुन् कि त्यो अरू न्युज पेपरहरूमा अरू पत्रिकाहरूमा प्रशस्त ध्यान हुन्छ सरकारले है, तर साहित्यिक पत्रिकालाई त्यो छैन.
कारण के होला?
अनि यो हुँदाखेरि अब उनीहरू भन्छन् कारण के हो भने अब न्युज पेपरहरूले चाहिँ सरकारलाई त्यो विभिन्न पदमा आसीन व्यक्तिहरूलाई त्यहाँका नीति निर्माताहरूलाई न्युज पेपरले केही लेख्यो विरोध गर्यो भ्याली गर्यो भने उनीहरूलाई प्रभाव पर्छ होइन. तर साहित्यिक पत्रिका यो उनीहरूले चाहिँ त्यो गर्ने प्रवृत्ति पनि होइन. अब त्यो गर्यो भने पनि उनीहरूलाई केही प्रभाव पर्ने कुरो आएन है. अनि यो साहित्यलाई किन वास्तविक भन्ने चाहिँ प्रवृत्ति त्यो छ. अब साहित्यिक पत्रिकाले नै माथि उठाएका मान्छेहरू कयौँ त्यो सत्तामा पुगेका माथि माथि पुगेका त्यस्ता पनि छन्. अब त्यस्ताहरूले अब त्यो आफू माथि पुगेको भर्याङलाई चाहिँ बिर्सिने वास्तै नगर्ने र अन्त अन्त प्रयोग गर्ने अब त्यो प्रवृत्ति छ. त्यसरी साहित्यिक पत्रिकाले चाहिँ मान्यता अझै पनि पाउन सकेका छैन. जब यस्तो भएपछि हामी साहित्यिक पत्रकारहरूले नै सङ्गठित भएर सरकारलाई चाहिँ बारम्बार साहित्यिक पत्रकार पनि ऊ गर्नु पऱ्यो. तिमीहरूले साहित्यिक पत्रकारिता भनेको त समाजमा एउटा चेतनाको चाहिँ सम्वाहक हो होइन. अब चेतना प्रवाह गर्छ साहित्यले, अब दूषित यो राजनीतिलाई स्वच्छ पार्ने काम पनि साहित्यले गर्ने हो. साहित्य पढेर नै मान्छेहरू यो देशमा भएको अराजकता अन्याय व्यथिति शोषण उत्पीडन यसको विरुद्ध चाहिँ जुर्मुराउँछन् जनताहरू. तपाईँको साहित्यकारहरूले जस्तो गोपाल प्रसाद रिमालले उद्धव प्रसाद मिश्रले भूपी शेरचन्दले लेखेका त्यस्ता चाहिँ कविताहरू पढेर प्रभावित भएर जनजागरण आएको छ भने यसरी त्यस्तो जागृति ल्याउने विधालाई उपेक्षा गर्न मिल्छ? त्यो उपेक्षा गर्न पाइँदैन. सरकारले चाहिँ यसलाई हेर्नैपर्छ भनेर बारम्बार हामी यो साहित्यिक पत्रकारहरूले आवाज उठायौँ र यो नेपाल साहित्यिक पत्रकार सङ्घले चाहिँ यो मनमोहन अधिकारीको सरकार बनेको बेलामा त्यो बेलामा मोदनाथ प्रसृतले चाहिँ मसँग कुरा गर्नुभयो. रोचकजी ल हाम्रो सरकार छ, के गर्न सकिन्छ अहिले साहित्यको लागि, के गरौँ भनेर सुझाव दिनुहोस्.
मोदनाथ प्रसृतले
मसँग कुरा गर्नुभयो उहाँले. अनि मैले भने अग्रसितजी अब तपाईँहरूको सरकार छ, ल्याउनु न साहित्यिक पत्रकारिताको विकासको लागि पनि पर्याप्त बजेटको व्यवस्था गर्नुहोस् होइन. अनि साहित्यकार उपचारको कति चाहिँ साहित्यकारहरू चाहिँ रोगले पीडित भएर थलिएर बसेका हुन्छन्, उनीहरूको उपचारको व्यवस्था छैन. राजनीतिक मान्छेहरू चाहिँ बिरामी परे भने ज्वरो आयो भने ब्याङ्क गएर चाहिँ उपचार गर्ने त्यस्तो प्रवृत्ति छ भने साहित्यिक पत्रकारिताको लागि भनेर पनि पर्याप्त रकम राखिदिनुहोस्. साहित्यकार उपचार कोष भनेर चाहिँ एउटा बनाऊ, त्यो साहित्यकार उपचार कोषको लागि पनि केही रकम राखौँ भनेपछि प्रसिद्धजीले त्यो लागेछ उहाँलाई ल ठिक छ उसै म साहित्यिक पत्रकारिताको लागि 50 लाख र साहित्यकार उपचारको लागि 50 लाख जम्मा 1 करोड रुपियाँको चाहिँ व्यवस्था गर्न भनेर अर्थमन्त्री चाहिँ भरतमोहन अधिकारी हुनुहुन्थ्यो त्यो बेला. म चाहिँ भरतमोहनजीलाई भन्छु र तपाईँ पनि आफ्नो साथीहरू त्यो क्याबिनेटमा भएका पार्लियामेन्टमा भएका हाम्रो साथीहरूलाई पनि तपाईँ पनि भन्नुहोस् है भन्नुभयो उहाँले प्रसिद्धजीले. ल ठिक छ तपाईँले लानुहोस्, म पनि साथीहरूसहित लाग्छु भनेर. अनि हामीले चाहिँ त्यो बेलामा अब साहित्यकारहरू नै थिए कति मन्त्रीहरू जस्तो प्रदीप नेपाल, के ईश्वर पोखरेल, रघुजी पन्त, मोदनाथ प्रसिद्धजी भयानु हो, यिनीहरू सबलाई भन्नु त ल है तपाईँहरूले भरतमोहनजीलाई चाहिँ उहाँले भन्नुभएको छ प्रसिद्धजीले क्याबिनेटमा त्यो प्रस्ताव आउँछ तपाईँहरूले चाहिँ समर्थन गर्नु पऱ्यो यो कुरामा भनेर उहाँलाई भनेपछि भरतमोहनजीले चाहिँ 1 करोड त अलिक बढी नै भयो यो 1 करोडै यो साहित्यको लागि राख्दाखेरि फेरि मान्छेको भनाइ पनि आउला यसलाई हाफ गरौँ 50 लाख चाहिँ राखौँ 15 लाख चाहिँ साहित्यिक पत्रकारितालाई र 35 लाख चाहिँ उपचार साहित्यकार उपचार कोषलाई भनेर म 50 लाख चाहिँ राखिदिन्छु.
टोटल 50 लाख आयो
50 लाखमा 15 लाख साहित्यिक पत्रकारिता कोषलाई 35 लाख चाहिँ साहित्यकार उपचार कोषलाई भनेर दुईटा लगाने भन्ने कुरा आयो है. अनि ल ठिक छ भनेर अनि त्यो को मार्फत कहाँ कसरी खर्च गर्ने त भन्ने कुरा आयो. अनि त्यो चाहिँ अब एकाडेमी मार्फत खर्च हुने नेपाल प्रज्ञा प्रतिष्ठान त्यो बेला राजकीय प्रज्ञा प्रतिष्ठान थियो त्यहाँ त साहित्यकारहरू नै हुन्छन् त्यही मार्फत खर्च गर्ने त्यहीँ बजेट पठाइदिए भइहाल्यो नि भन्यौँ र हामीले. अनि प्रज्ञा प्रतिष्ठानमा यो दुईटा कुरालाई गरेर 50 लाखको चाहिँ गयो है. बजेटमै मनमोहन अधिकारीले बजेट भाषणमै भनेर त्यो जानुभयो. अनि मैले बुझ्नु त्योभन्दा अगाडि महेश आचार्यको अर्थमन्त्री प्रकालमा अनि महेशजीसँग पनि अब हाम्रो सम्पर्क है नगेन्द्रराज शर्मा म ज्ञानभागर पौडेल नै भएर उहाँलाई व्यक्तिगत रूपमा भन्यौँ. अनि महेशजीसँग चाहिँ अर्थमन्त्री भाइहरूलाई राखिदिनु न चाहे त्यो पत्रिकालाई के भनेपछि उहाँले चाहिँ 2 लाख रुपियाँ जेनतेन बजेट भाषणमै गरेर 2 लाख रुपियाँ साहित्य पत्रिकाको पत्रकारिताको लागि भने राखिदिनु भयो. त्यो खर्च चाहिँ कसरी गर्ने त भन्दाखेरि त्यो बेला चाहिँ म प्रेस काउन्सिलको चाहिँ सदस्य थिएँ. साहित्यिक पत्रिकाबाट पनि एउटा सदस्य थिएँ राष्ट्र सरकारले. अनि म थिएँ र ल तपाईँ प्रेस काउन्सिलमा हुनुहुन्छ म प्रेस काउन्सिलमा नै पठाइदिन्छु प्रेस काउन्सिलबाटै त्यो चाहिँ के कसो गर्नुपर्छ खर्च गर्ने भनेर उहाँले पठाइदिनु भएर अनि तर उहाँले त्यो पठाउँदा चाहिँ मेरो कार्यकाल प्रेस काउन्सिलमा सिद्धिएको थियो. त्यो सिद्धिएपछि अर्थ मन्त्रालयबाट महेशजीको पालामा र पछिसम्म पनि 2-2 लाख रुपियाँ चाहिँ आइरह्यो यो 50 लाखभन्दा अगाडि अघि आए पनि अब त्यो वास्तविक साहित्यिक पत्रकारिताको लागि खर्च भएन. अब त्यसले अरू पत्रकारिताको लागि के अब प्रेस काउन्सिलले खर्च गर्यो
अनि सही सदुपयोग
चाहिँ हुन पाएन त्यहाँ. र अलिक फेरि अब प्रेस काउन्सिलमा मेरो कार्यकालको पनि अलिकति कुरा भनौँ. अब मभन्दा अगाडि चाहिँ विनय रावल हुनुहुन्थ्यो प्रेस काउन्सिलमा सदस्य है. उहाँले पनि आफ्नो क्षमता अनुसार गर्नुभएको हो तै पनि साहित्यिक पत्रकारिताको लागि त्यति हुन सकेन. अनि यो भने म यो प्रदीप नेपाल चाहिँ सञ्चार मन्त्री भएको बेलामा अनि प्रदीप नेपालजीले चाहिँ अब के कसरी हो मलाई चाहिँ यो साहित्य पत्रकारिताको चाहिँ दाइले चाहिँ गर्नु पऱ्यो है लिइदिनु पऱ्यो त्यहाँ प्रेस काउन्सिलमा भन्नुभयो. अरू ठिटाहरूलाई राख्नु पनि होइन होइन यो कुरा नै भन्नु पाइँदैन तपाईँ नै हुनुपर्छ भन्नुभयो र प्रेस काउन्सिलमा मलाई साहित्य पत्रकारिताको प्रतिनिधि भनेर राख्यो सरकारले है. गोपाल दास श्रेष्ठ चाहिँ अध्यक्ष हुनुहुन्थ्यो त्यो बेलामा त्यो वरिष्ठ पत्रकार हो. त्यो बेला राम्रो टिम थियो हाम्रो त्यहाँ प्रेस काउन्सिलमा. अनि साहित्य पत्रिका त्यहाँ हेरेँ मैले अब साहित्य पत्रिकाको लागि केही पनि नगरिने अब खालि न्युज पेपरमै ध्यान जसको पनि है. अनि मैले चाहिँ त्यो बोर्ड मिटिङमा कुरो उठाएँ होइन तपाईँहरू यहाँ विभिन्न यो पत्रकारिताको विकासको लागि उपसमितिहरू बनाउनुहुन्छ अब साहित्यिक पत्रकारिताको प्रतिनिधि भन्ने राखेको छु सरकारले अनि साहित्यिक पत्रकारिताको लागि चाहिँ केही गर्नु पर्दैन अन्त साहित्यिक पत्रकारिता विकास उपसमिति भनेर पनि बनाउनु पऱ्यो यहाँ भने मैले. अनि त्यो अध्यक्षलाई पनि त्यो कुरो मन पऱ्यो गोपाल दासजीलाई अनि हो त अब साहित्यिक पत्रकारको प्रतिनिधि छ भने यो त पहिले नै बनाउनु पर्ने योभन्दा अगाडि नै किन बनिन छ यो ल उहाँले राम्रै कुरो ल्याउनु भयो यो गर्नु पऱ्यो भनेर. अनि त्यो बेला किशोर नेपाल रघुजी पन्त हरिहर बिराई यिनीहरू पनि त्यो प्रेस काउन्सिलको मेम्बर हुनुहुन्थ्यो उहाँहरू पनि अनि त्यो सोमनाथ घिमिरे अनि उहाँहरूले पनि मेरो साथ दिनुभयो ल दाइले भनेको कुरो ठिक छ बनाऊ भनेर. अनि मेरो संयोजकत्वमा त्यो साहित्यिक पत्रकारिता विकास उपसमिति भनेर बनाइयो. अनि त्यहाँ फेरि त्यो समितिमा मेम्बरहरू राख्ने चाहिँ प्रेस काउन्सिलको के चलन रहेछ भने त्यहीँभित्रकै मात्रै चाहिँ राख्नुपर्ने है. अब मैले चाहिँ यहाँभित्रको मात्रै राखेर हुन्छ बाहिर छन् साहित्यिक पत्रकारहरू बाहिरको पनि ल्याउनुपर्छ भनेपछि त्यहाँ मनाएर मैले 2 जनालाई नरेन्द्र राज शर्मा त्यो अभिव्यक्तिको सम्पादक अनि अच्युत रमण अधिकारी त्यो उन्नयनको सम्पादक यो 2 सम्पादक पनि यहाँ राख्नुपर्छ. यहाँभित्रबाट चाहिँ किशोर नेपाल र रघुजी पन्तलाई राख्ने भनेपछि म समेत भएर म चाहिँ संयोजक भएँ कोअर्डिनेटर उहाँहरू सदस्य गरेर त्यो उपसमिति बन्यो. त्यो उपसमिति बनाएपछि प्रेस काउन्सिलमा सर्वप्रथम अनि हामीले चाहिँ त्यहाँ के काम गऱ्यौँ भने साहित्यिक पत्रिकाको चाहिँ रेकर्ड नै त्यहाँ नराखिने थियो. अभिलेखको रूपमा साहित्यिक पत्रिका पनि यहाँ हुनुपर्छ भनेर हरेक पत्रिका 2-2 प्रति साहित्यिक पत्रिका चाहिँ किनेरै नै त्यहाँ प्रेस काउन्सिलमा राख्ने भनेर हामीले किनेरै त्यो प्रेस काउन्सिलमा राख्ने व्यवस्था गऱ्यौँ. अनि फेरि यो अरू न्युज पेपरका त्यस्ता पत्रकारहरूलाई मात्रै सम्मानित पुरस्कृत गरिन्थ्यो प्रेस काउन्सिलमा. अनि ल साहित्यिक पत्रकारितालाई पनि प्रशंसाले प्रोत्साहित गर्नुपर्छ भनेर अनि साहित्यिक पत्रकारलाई पनि पुरस्कृत गर्ने चलन चाहिँ सुरु भयो प्रेस काउन्सिलमा सर्वप्रथम त्यो मेरै कार्यकालमा र गोपाल दास श्रेष्ठको अध्यक्षता भएको बेलामा सुरु भएको अनि साहित्यिक पत्रकारिताको अभिलेख पनि त्यहीँ प्रेस काउन्सिलमा राख्न थालियो है अनि त्यो एन्युअल रिपोर्ट त्यो प्रेस काउन्सिलको त्यहाँ चाहिँ साहित्यिक पत्रिकाबारे केही उल्लेखै हुँदैनथ्यो खालि न्युजपेपर समाचार पत्रकारिताको मात्रै कुरा हुन्थ्यो अनि त्यहाँ पनि एक च्याप्टर पनि साहित्यिक पत्रकारितालाई चाहिन्छ भनेर अनि म चार वर्षसम्म त्यहाँ बस्दाखेरि त्यो एक एक च्याप्टर साहित्यिक पत्रकारिताबारे कहिले मैले नि लेखेँ कहिले बाहिरका अरू साहित्यिक पत्रकारलाई लेख्न लगाएर त्यो एन्युअल रिपोर्टमा राख्ने व्यवस्था पनि गरियो यसरी त्यो अभिलेखको रूपमा साहित्यिक पत्रिका प्रेस काउन्सिलमा राख्ने साहित्यिक पत्रकारहरूले पुरस्कृत गर्ने र प्रेस काउन्सिलको त्यो वार्षिक प्रतिवेदनमा साहित्यिक पत्रकारिताबारे पनि सामग्री गर्ने त्यो प्रक्रिया चाहिँ त्यहाँदेखि त्यो हटाउन सकेका छैन बरु त्यसमा चाहिँ अझ बढ्दै लगेका छ जस्तो पहिले चाहिँ मेरो बेलामा चाहिँ साहित्यिक पत्रकारलाई मात्रै चाहिँ सम्मानित गर्ने पुरस्कृत गर्ने गरेका थियो है यता आएर चाहिँ स्तम्भकारलाई पनि चाहिँ पुरस्कृत गर्न थालेको छ प्रेस काउन्सिलले साहित्यिक पत्रिकालाई पनि गर्छ साहित्यिक पत्रकारलाई अनि विभिन्न यो न्युज पेपरहरूमा पनि साहित्यिक पत्रिका पनि नियमित कलमहरू लेख्छन् नि
तर कुनै विधाको यस्तो भन्ने छ
साहित्यिक विधा नै चाहिन्छ
साहित्यिक विधा
साहित्यिक विधाका त्यस्ता पत्रिकाहरूलाई पनि प्रस्तुत गर्ने प्रेस काउन्सिलमा यो पनि भयो यो पनि हामी यो साहित्यिक पत्रकारहरूकै सङ्गठित आवाजले त्यो भाव हो र यता नेपाल एकाडेमीमा त्यो त्यसरी रकम पठाउने व्यवस्था पनि भयो है अब त्यो व्यवस्था भएपछि दुई वर्ष चाहिँ हामीले राम्रै रकम पायौँ 35 लाख उपचार कोषलाई त्यहाँ विभिन्न बिरामी साहित्यकारले पनि पाए है र 15 लाख हरेक वर्ष चाहिँ साहित्यिक पत्रिकालाई दिएपछि त्यसबाट पनि त्यहाँ निर्धारण त्यो मूल्याङ्कन समिति बनाएर अनि त्यसले गरेको मूल्याङ्कनको आधारमा अनि साहित्यिक पत्रिकालाई सहयोग गर्न थाल्यो नेपाल एकाडेमीले अनि त्यो गर्दाखेरि एबिसिडी यस्तो चाहिँ श्रेणी विभाजन गर्थ्यो पत्रिकाको र एमा पर्नेले चाहिँ एक वर्षको 60,000 रुपियाँसम्म पायो है 60,000 जस्तो रचना अभिव्यक्ति जस्ता यस्ता पुराना पत्रिकाहरूले 60,000 रुपियाँ पाए र 60,000 लिएर 5,000 त्यसरी चाहिँ वार्षिक सहयोग चाहिँ साहित्यिक पत्रिकालाई गर्यो है एकाडेमीले दुई वर्षसम्म है त्यो वासुदेव त्रिपाठीहरूको कार्यकालमा अब त्यसपछि चाहिँ एकाडेमीमा प्राज्ञविहीन भयो त्यो एकाडेमी वासुदेव त्रिपाठीहरूलाई चाहिँ अब विदा गरे लखेटे विरोध भयो विज्ञानेन्द्रको पालनामा है अनि त्यो प्राज्ञहरू नै त्यहाँ कोही पनि भएन यता सरकारले बजेटमा चाहिँ रकम पठाउँदै गयो है तर त्यहाँ प्राज्ञहरू नै नभावनाले त्यो काम चाहिँ बन्द भयो यो चाहिँ दिन मिल्दैन साहित्यिक पत्रिकालाई कहाँ दिने भनेर साहित्यिक पत्रिका मात्रै होइन उपचारमा पनि पाएनन् यता पत्रिकाले सहयोग पनि पाएन है तर एकाडेमीका अरू अरू काममा त्यो खर्च भयो त्यहाँ कर्मचारीहरूले त्यो आफ्नै टिएडिए बढाए के गरे एकाडेमीको चाहिँ रजत महोत्सव बनाउने मनाउने भन्यो त्यो हामीलाई आएको पैसा सब उनीहरूले चाहिँ खर्च गरे जता है अनि सुन्नु न अनि त्यो हुन्जेल त्यो कर्मचारीले त्यहाँ चलाउन्जेल त्यो चाहिँ बन्द भयो त्यो भएन है त्यसपछि अब बैराई काइला चाहिँ कुलपति भएर आएपछि अनि हामीले फेरि उठायौँ त्यो आवाज अनि के हो यो टुङ्गारीमा बजेट चाहिँ आइरहेछ अनि यो त सहयोग चाहिँ पाएको छैन अब सुरु गर्नु पर्दैन भनेपछि अनि यो गएको सालदेखि अनि त्यो सुरु भएको छ सुरु त भयो तर कहाँ अब सरकारले चाहिँ त्यत्रो चाहिँ 50 लाख रुपियाँ पठाउने गरेकोमा अब पछि त सरकारले बजेटै दिएको छैन अब हामीलाई यत्रो पैसा त दिन सकिँदैन अब त्यही हामीले पहिले राखेको रकमको ब्याजबाट चाहिँ जति पुग्छ त्यति दिने भनेर अनि चाहिँ अब कहाँ पहिले 60,000 पाएको पत्रिकालाई उहाँहरूले चाहिँ 20,000 झार्नु भयो है रकम छैन भनेर अनि फोहोर भने त्यही 20,000 दुई वर्ष
श्रेणीको पत्रिकालाई
कलाई अब खलाई त अब कति यसपालि पनि अब त्यसको मिटिङ भइरहेको छ अनि त्यसमा पनि हाम्रै यो एउटा प्रतिनिधि हाम्रै साहित्य पत्रकारसँग पनि हुन्छ, त्यो एकाडेमीको त्यो कमिटीमा पनि त्यो मूल्याङ्कन गरिरहेको छ अहिले त। अब त्योभन्दा पनि धेरै
भनेपछि अहिले सरकारको तर्फबाट 20,000 वर्षको रचना नै पाइरहेको छ भनौँ,
यही 2 वर्ष चाहिँ 60,000 पायो होइन, त्यसपछि 20,000 झऱ्यो। र त्यो बाहेक अनि जस्तो प्रेस काउन्सिलले पत्रिकाहरूको चाहिँ वर्गीकरण गर्छ है, त्यो वर्गीकरण गर्दाखेरि वर्गीकरण गर्छ र क ख ग घ यस्तो श्रेणीमा पर्ने पत्रिकालाई नियमित रूपमा विज्ञापन दिन्छ है, न्युज पेपरहरूलाई मात्रै दिइन्थ्यो। अनि त्यसमा पनि हाम्रो यही नेपाल साहित्यिक पत्रकार सङ्घले संचार मन्त्री कहाँ प्रधानमन्त्री कहाँ जहाँतिर धाउँदा धाउँदा बल्ल बल्ल साहित्य पत्रिकालाई चाहिँ व्यवस्था नगर्ने के न्युज पेपर मात्रै यो चाहिँ बपौती हो हामीले चाहिँ पाउनु पर्दैन भनेपछि अनि चाहिँ सरकारले बल्ल बल्ल अनि प्रेस काउन्सिलले यो साहित्यिक पत्रिकालाई पनि त्यो वर्गीकरणमा पार्ने भनेर हाल्यो है, यो चाहिँ 4 वर्ष जति भयो। अनि यसपछि अनि यसरी चाहिँ नियमित विज्ञापन दिन्छ र चाहिँ यो साहित्यिक पत्रिकालाई यो चाहिँ कमा परेको चाहिँ 14,000 दिने हो, 14,000 नै क्यास काटेर हात पर्ने चाहिँ 12,000 अहिले
यसरी अब प्रेस काउन्सिल र प्रज्ञा प्रतिष्ठानबाट दिइने यो कोष बाहेक अरू कुनै आस्था आमदानी छैन,
अरू चाहिँ छैन। जस्तो अब साझा प्रकाशनले यो 25-30 वर्षदेखि केही चाहिँ पुराना स्तरीय नियमित पत्रिकाहरूलाई चाहिँ नियमित विज्ञापन दिने भनेर बोर्ड लिने पास गरेर सुरुमा प्रत्येक महिना 1,000 दिने गर्यो है, अनि पछि हुँदा हुँदा त्यो बढ्दै बढ्दै गएर 2 पत्रिकालाई रचना र अभिव्यक्ति भानुलाई पनि दिइन्थ्यो, त्यो भानुको के भएर पछि चाहिँ त्यो बन्द भयो, रचना अभिव्यक्ति यो 2 पत्रिकाले चाहिँ नियमित रूपले 4,000 रुपियाँ चाहिँ विज्ञापन दिने भनेर साझा प्रकाशनले बोर्डले नै पास गरेर दिने गरेको थियो है। अब यता आएर अहिले चाहिँ करिब 1.5 वर्ष जति हुन लाग्यो, अब हामी यो विज्ञापन चाहिँ साझा प्रकाशनको छातिरम छौँ है,
भुक्तानी आएको छैन
यो, अनि भुक्तानी चाहिँ अब त्यहाँ बिल पठाइन्छ अनि त्यहाँ भन्यो साझा प्रकाशन छैन, अब पैसै छैन, अब के गर्ने, अब यो दिनु सकिँदैन भनेर ज्ञानु गरिरहेको छन् है। अब ठिक छ, अब बोर्डले नै पास गरेर पहिले तिमीहरूको बोर्डले नै दिएको हो होइन, अब बोर्डले नै अब चाहिँ दिनु सकिँदैन भनेर निर्णय गरेरै गर्छौँ भने हामी छाप्दैनौँ होइन, अब नभए चाहिँ हामी छाप्छौँ, अब हाम्रो अधिकार हो, बोर्डले लेखेरै दिएको छ हामीलाई,
तपाईँहरू बिल पठाइरहन्छ
छापिरहन्छौँ बिल पठाइरहन्छौँ, अब जहिले दिन्छौ अब दिएनौ भने अब के गर्नुपर्ने हो, त्यो हामी गरौँ कि बोर्डले नै अबदेखि दिन सकिएन भनेर गर्नु पर्यो, नभए साझा प्रकाशन टाटै पल्टेको हो गरिबै भा हो भने मैले चाहिँ के भने बरु चाहिँ यसलाई यो साझा प्रकाशनलाई रचनाको तर्फबाट अनुदान विज्ञापन भनेर चाहिँ त्यहाँ राखिदिउँला अनि अनुदानै गरौँला यो विज्ञापन साझालाई
भन्ने भयो रचनाको आमदानी अथवा चाहिँ आएको कुरा रचनाले।
अनि त्यसबाहेक अनि हामीले यसरी यो रचनाको चाहिँ वार्षिक रचना र अभिव्यक्ति यो 2 पत्रिकाले वार्षिक ग्राहक चाहिँ बनाउने गरेको छैन, किन बनाइँदैन भने वार्षिक ग्राहक बनायो त्यो पत्रिका पठाउन सकिँदैन होइन, अब कहाँ पुर्याउने के गर्ने, त्यस हुनाले बरु यो विशिष्ट सदस्य भनेर चाहिँ हामी बनाउने, विशिष्ट सदस्यता शुल्क भनेर हामीले 5,000 राखेका छौँ है, अनि यो विशिष्ट सदस्यहरूलाई चाहिँ पत्रिका चाहिँ पुर्याउने उपलब्ध गराउने
शुल्क आज
त्यही 5,000 रुपियाँ, कसैले अब यो चाहिँ घटीमा भनिएको छ हामीले, कसैले बढी दिनेले इच्छाले अगाडि पनि दिन सक्छन्, नभए 5,000 रुपियाँमा चाहिँ हामीले यसरी यो विशिष्ट सदस्य भनेर त्यो आजीवन भनेर व्यक्ति आजीवन मानिया छैन, रचनाले चाहिँ है रचना प्रकाशित हुन्जेल भनेर यसरी चाहिँ यसरी सदस्य बनाइनु भइरहेछ, र यो रचना चाहिँ उसमा अनलाइनमा पनि छ है, वेबमा पनि राखिएको छ, यो संसारभरि पढ्न पनि सकिन्छ। रचनाको आर्थिक आधार भनेको यिनीहरू हो, तर उमेरले मात्रै हो भन्ने होइन, अहिले अब नियमित साझा प्रकाशनको त गइहाल्यो, अब त्यो 4000 त्यहाँ दिँदैन।
प्रत्येक अङ्क निस्किँदा कति प्रतिनिधि निस्किने?
प्रत्येक अङ्क 1000 निकाल्ने हो, तर यता आएर कहिले 700 निकालिन्छ, कहिले 500 पनि निकालिन्छ। आर्थिक कुरा त हो नि, बजारको कमी, बजारको पनि फेरि साहित्यिक पत्रिका चाहिँ के छ भने यहाँ साहित्यिक पत्रिका भने चाहिँ सिधै पढ्नु पाउनु पर्ने हो भन्ने जस्तो क्या, यो बाहिर अब सुरु सुरुमा त हामीले पनि बानी पार्यौँ है, साहित्य पत्रिका निस्क्यो कि अब पढ्न दिने मान्छेहरूलाई पढ्न दिनुहोस् भन्ने उ गर्ने, पत्रिका छाप्यो बेच्न दियो अनि पत्रिका बिक्री हुन्छ है, तर पैसा दिन चाहिँ त्यो पसलेहरूले यत्रो झुलाउने
एउटा अङ्क बजारमा निस्केपछि कति प्रति बिक्री?
अब अहिले चाहिँ अरू अरूको त के छ, मेरो चाहिँ विभिन्न जिल्ला यो रचनाको विभिन्न जिल्लामा गरेर 500 प्रति जति जान्छ है, अरू चाहिँ त अब बाँडेरै यता अधिकारी साहित्यिक कार्यक्रमहरूमा बाँड्यो होइन, विभिन्न सेमिनारहरूमा बाँड्यो, त्यसरी दिइन्छ। 1000 छाप्यो भने अब 500 प्रति बिक्रीमा जान्छ, तर बिक्रीमा गए पनि अब त्यो सबैको पैसा आउने होइन, अब कोही खास खास त्यस्ता चाहिँ मान्छेहरू छन् त्यस्ताले चाहिँ ल्याइदिन्छन् पत्रिकाको पैसा है, नबिकेको फिर्ता दिन्छन्। अब नभए धेरै जसोको चाहिँ पत्रिका पठायो पैसा नदिने, पत्रिका निकालेर पनि आफैले थुपारेर नत्रिकै काम होइन, पाठकले पढुन् भन्ने पनि अब आफूलाई लाग्छ, त्यस हुनाले बहुत ल भनेर कुरियर खर्च गरेर पनि अनि विभिन्न जिल्लामा विभिन्न ठाउँमा पठायो। अधिकांशले चाहिँ पैसा दिने चलन छैन, केही छन् अब केहीले चाहिँ अब उनीहरूले मर्म त्यो बुझिया हुनाले त्यस्ताले ल्याइदिन्छन् इमान्दारीपूर्वक, पत्रिका नबिकेको पत्रिका पनि ल्याउँछन्, बिग्रेको पैसा पनि ल्याउँछन् है, नभए अधिकांशले चाहिँ यो खाने नै। अब यो हामीलाई समस्या के छ भने साहित्यिक पत्रिका बाहिर चाहिँ जानु सकेन, बाहिर भनेको नेपाली भाषी क्षेत्रमा, विदेशमा भनौँ, विदेश भनेको हामी अब भारतमै भन्ने, अब भारतमा पर्याप्त नेपालीहरू छन् होइन, अब तिनीहरू चाहिँ साहित्यिक किताब साहित्यिक पत्रिकाहरू पढ्न चाहन्छन्, तर नेपाली किताब नेपाली पत्रिकाहरू बाहिर जान्न सक्दैन, त्यो भन्सारमा रोक दिन्छ, त्यो भारतको भन्सारले पनि रोक्छ नेपालको पनि लान दिँदैन। अब यो किन रोक्यो, म पोहोर चाहिँ आसाम गएको थिएँ कि, अनि आसाममा घुम्दाखेरि उहाँका सबैको त्यही गुनासो, हामी यहाँ चाहिँ केही पढ्न पाउँदैनौँ, यस्तो यस्तो पत्रिकाहरू कोही काठमाडौँ जानेहरूले यसो ल्यायो भने पढ्न पाइन्छ नेपाली किताब पत्रिका, नभए यहाँ आउँदैन, त्यो आउने चाहिँ व्यवस्था गरियोस् न भने उनीहरूले पछि म फर्केर आएपछि यहाँ विभिन्न मञ्चहरूमा भेटौँला, मन्त्रीदेखि लिएर प्रधानमन्त्रीहरूसम्म सबलाई पनि लुहारे पठाइदिनु न तपाईँहरू, यो बजेट भाषणमै यो सरकारले भन्नुपर्छ अरे है, यसरी पत्रिकाहरू नेपाली पत्रिका विदेशमा भारतमा पठाउने र भारतीय पत्रिका आउने, त्यो चाहिँ दुइटै सरकारले नै के एग्रिमेन्ट गरेर त्यो गर्नु भन्नुभएको छ, भारत सरकारले चाहिँ आफ्नो तर्फबाट त्यो गरेछ है, तर उताको चाहिँ प्रकाशन पर्याप्त यहाँ आउँछ जति भने पनि, तर नेपाली चाहिँ उहाँ जाँदैन, नेपाल सरकारले चाहिँ त्यो गरेन छ, सरकारी स्तरबाटै त्यो गर्नुपर्ने काम रहेछ, त्यो गरिया छैन, यदि त्यही मात्रै गरिए पनि अब नेपाली प्रकाशनलाई नेपाली पुस्तक पत्रिकालाई पर्याप्त त्यो बाँच्ने आधार चाहिँ हुने क्या,
सानो बजार
बजार पाउँथ्यो त्यो छैन, यस्ता यस्ता कठिनाइहरू चाहिँ छन्। र अहिले साहित्यिक पत्रिका निकाल्नु चाहिँ कस्तो छ भने यो साहित्यको सेवा गर्ने क्या, निस्वार्थ रूपले साहित्यको सेवा गर्ने हो, अब यहाँ आफूले जन्माएको पत्रिका आफैले किन मार्ने होइन, आफ्नो सन्तान आफूले मार्न मन लाग्दैन, आफू बचुन् बाँचुन्जेल आफ्नो क्षमता हुन्जेल अब यसलाई चाहिँ निकालौँ भन्ने त्यो भावनाले मात्रै निकाले उनीहरूले त होइन, तर यसैले चाहिँ त्यो पुर्याउने विकास गर्ने आफ्नो जीवनस्तर बढाउने त्यसबाट खाने भन्ने चाहिँ छैन। त्यसो भए तापनि फेरि केही साथीहरूले चाहिँ त्यो पनि गर्नुभएको छ, उहाँहरू म आफ्नै यही पत्रिकाले नै म बाँचिया छु घरबार पनि यसैले जोडिया छु भन्ने साथीहरू पनि हुनुहुन्छ साहित्यिक पत्रिकाहरूमा केही छैन, तर अधिकांशको चाहिँ यही छ दुःख छ।
अब रचनामा लेख छापिएका जो रचना लेख रचना छापिएका लेखकहरूलाई तपाईँहरू पारिश्रमिक पनि दिनुहुन्छ होइन?
होइन, यो पारिश्रमिकको चाहिँ के छ भने अब मैले चाहिँ आफैले मागेर ल तपाईँको चाहिँ दिनुहोस् है तपाईँको रचनामा छाप्नु पऱ्यो भनेर आफैले मागे भने त्यसरी मागेर आएकोलाई दिइन्छ है त्यो आफ्नो आफूले माग्यो त्यो मागेपछि त्यो लेखकले दिनुभयो भने त्यो पनि आफ्नो क्षमता अनुसार अब 500 बढीमा अब त्यो दिन्छ नभए चाहिँ त अधिकांशले त्यो दियो भने पनि फेरि लिनुहुन्न कि तपाईँले यसरी निकालिराख्नु भएको छ के गर्ने भनेर सम्बन्ध पनि कुरा हो तर त्यो दिए पनि कसै कसै लिनुहुन्न त्यसरी आफूले मागेर पाएकोलाई चाहिँ दिइन्छ तर सबैलाई दिँदैन। तपाईँले अघि
भन्नुभयो सन्तान आफ्नै जन्माको सन्तान भन्नुभयो होइन, अब हामी त एक न एक दिन अप्सन हुन्छ हाम्रो रचना तपाईँले 18 चलाउँदै आउनुभएको अहिलेसम्म 20-21 वर्ष 30 वर्ष दिएको त्यो पनि कुरा तर आफू पछि रचनालाई निरन्तरता होस् अब यसको लागि चाहिँ मैले यसो गर्नुपर्छ भने के कुरो के
हुन्छ? अब हेर्नुहोस् यो कुरामा अब केही साथी जस्तो मेरो अर्को साथी नै भनौँ नरेन्द्र राज शर्मा अभिव्यक्तिले उहाँले चाहिँ एउटा कोर्स राख्ने सुरु गर्नुभयो र राख्नुभयो पनि उहाँले पहिले आफूले 1,00,000 रुपियाँ राख्नुभयो अनि उहाँलाई चाहिँ सघाउनलाई जीवा लामी छाने आउनुभयो है जीवा लामी छानेले एनआरएनको जीवा लामी उहाँले 1,00,000 राखिदिनु 2,00,000 रुपियाँ राखेर उहाँले चाहिँ अभिव्यक्ति कोर्स भनेर सुरु गर्नुभयो अनि त्यो अभिव्यक्ति कोर्समा अहिले कति 8,00,000 रुपियाँ कति पुग्यो
ब्याज
त्यसको ब्याजले चाहिँ त्यो चलाउने भने उद्देश्यले उहाँले चाहिँ त्यसरी सुरु गर्नुभयो है अनि यो उहाँले गरेपछि मलाई पनि त्यस्तो प्रस्ताव आयो अब साथीहरूबाट उहाँले सुरु गर्नुभएको छ तपाईँ पनि गर्नुहोस् न यो चाहिँ अब पत्रिकाले स्थायित्व पाउँछ होला त्यो भएपछि छाप्ने चाहिँ आधार केही बन्छ आर्थिक कोष बन्छ भन्ने त्यो प्रस्ताव मलाई पनि आयो है तर मलाई चाहिँ के लाग्यो भने अब त्यो कोष राख्यो अब त्यसको सदुपयोग नै होला भन्ने चाहिँ के विश्वास हुन्छ र हाम्रा पुर्खाले कत्रा कत्रा चाहिँ गुठी राखेका थिए होइन कत्रा कत्रा पुरस्कारको लागि भनेर चाहिँ कोष राखेका थिए अब ती कोषहरू अहिले कहाँ पुगे होइन ती गुठीहरू कहाँ पुगे उनीहरूले जुन उद्देश्यले त्यो खडा गरेका थियो तिनीहरूको नाउँ निशान अहिले छैन भने त्यो कोष राख्दैमा यस्तो स्थायित्व आउला भन्ने विश्वास मलाई चाहिँ छैन र तर पनि मलाई चाहिँ के विश्वास छ भने मेरो सन्तानहरूले चाहिँ आफ्नो बाउले गरेको काम चाहिँ यो जोगाउनु पर्छ भन्ने उमेरलाई लाग्ला होइन अब त्यो लाग्यो भने उनीहरूले आफैले जोगाउँछन् त्यो मेरो सन्तानले अब म नातिसम्मको त भन्न सक्दिनँ
छोरासम्मले
चाहिँ यो बाउको काम चाहिँ दिगो राख्लान् भन्ने त्यो विश्वास चाहिँ मलाई छ मेरो विश्वास हो होइन
सम्भावना के छ भने तपाईँसँगै रचना जाने सम्भावना पनि छ
त्यो पनि हुन सक्छ त्यो पनि केही हुन सक्दैन तर मलाई लागेको चाहिँ अब यिनीहरूले फेरि यो उयोमा राख्ने उ गर्ने यताउतिमा सब उनीहरूकै रुचि हो होइन त्यो उनीहरूले जब यतिसम्म गरिरहेका छन् भने उनीहरूलाई पनि चाख होला अहिले मलाई सघाउने पनि फेरि मेरो छोराहरू नै छन् उमेरले नै त्यो लेख रचना गर्ने त्यो टाइप गर्ने इमेल चेक गर्ने सम्पादनमा सघाउने त्यो सब गरेका छन् उनीहरूले उनीहरूलाई फेरि लेख्ने रुचि पनि छ त्यस हुनाले यो पत्रिका म गए पनि उनीहरूले बचाउलान् यसमा पनि फेरि अहिले त फेरि केही त अब अलिअलि आफूले गर्यो भने पनि सरकारले विज्ञापन पनि दिएको छ होइन नियमित रूपले त्यो 12,000 रुपियाँ त दिन्छ अरू पनि यसरी अब सिकाउनु भने त्यही आउँछ त्यो सबले गर्दा पत्रिका चाहिँ बन्द
नहुने
लागि त पर्नुपर्छ त्यस हुनाले बाँच्ला कि भन्ने एउटा आशा हो।
लेख रचनाको कुरा गर्दाखेरि तपाईँले अघि भन्नुभयो नाम चलेका वरिष्ठ साहित्यकारहरूको पनि रचना छ भर्खर सिकारहरूको पनि रचना छ त्यो आएका रचनामा तपाईँले स्वीकार अस्वीकार गर्ने सम्पादन गर्ने कतिको तपाईँलाई भनौँ न बाधा अर्थमा समस्या गाह्रो साँगुरो
अब यसमा त के छ भने हेर्नुहोस् अब यो
कुन राख्ने कुन नराख्ने हुन्छ नि
सम्पादन गरेपछि सम्पादक भएपछि अब हरेक अङ्क चाहिँ स्तरीय बनोस् स्तरीय रचना नै छापौँ भन्ने त आफूलाई लाग्छ है तर प्रत्येक अङ्कमा यो कुरो चाहिँ पुर्याउन सकिँदैन किनभने अब आफूले चाहे जस्तो रचना पनि सधैँ पाइने कुरा आएन होइन तिनै पाएका मध्येबाटै छान्ने हो र त्यसमा पनि फेरि कहिले कहीँ चाहिँ बाध्यता पनि हुन्छ अब आफूलाई मन नपरेको रचना पनि बाध्यता त्यो छाप्नुपर्ने त्यस्तो
बाध्यता किसिमको बाध्यता
कस्तो किसिमको बाध्यता पनि अब हेर्नुहोस् न अब
यो चिनाजानको
आधारमा पनि हो र अब कतिपयले पत्रिकालाई सहयोग पनि गरेको हुन्छ होइन त्यो सहयोग आफ्ना सहयोगीहरूलाई अब छिडाउन पनि अप्ठ्यारै पर्छ त्यस्ता कुरासँग पनि छाप्नु पर्यो र फेरि अर्को बाध्यता के भने कतिपय अब भनौँ न प्राध्यापकहरूको अहिले चलिरहेका लेखकहरूको लेख रचना जुन छाप्नुपर्ने बाध्यता हुन्छ जस्तो अब अहिले यो प्रोफेसरको चाहिँ ऊ चलिरहेको छ क्या इन्टरभ्यूहरू के त्यो युनिभर्सिटीमा उनीहरूको चाहिँ प्रमोसन हुने के गर्ने त्यो चलिरहेको हुन्छ है अनि त्यसमा अब एउटा लेख छाप्यो भने त्यो पनि काउन्ट हुने उनीहरूको
नम्बर हुन्छ
मूल्याङ्कन हुने है अब त्यसमा अब कहाँ होइन थुप्रो लेखहरू पनि चाहिँ त्यो दाइ यो चाहिँ साह्रो दिनु पऱ्यो मेरो यस्तो छ यसलाई चाहिँ काम लाग्छ ठुलो सहयोग हुन्छ भन्ने अब तिनै लेखकहरूले कोही आफूलाई सहाइरहेका पनि हुन्छन् होइन पारिश्रमिक नलि नलि लेखहरू पनि दिइराखेका हुन्छन् पहिले आफूले पनि लगाएको दिनुहोस् है भनेर काम लगाइराखेका हुन्छ अब त्यस्ताको अब त्यसो भन्दा भन्दै अब फेरि के नै सोच भनेर त्यस्ता लेखहरू
पनि आफैलाई चित्र नबुझेको लेख रचनाहरू प्रकाशित गर्दाखेरि पाठकहरूद्वारा
तपाईँलाई कस्तो पाठकहरू त किन नहुनु पाठकहरू मलाई आउँछ कसैले मौखिक रूपले भन्छन् होइन यस्तो लेख पनि छाप्नु रहेछ भनेर कोही त अब त्यो आफ्नो मर्का बुझ्ने पनि हुन्छन् पाठकहरू त्यस्तो त आउँछ तै पनि अब सकभर चाहिँ अब स्तरीय बनाउन खोजिन्छ र अब कहिलेकाहीँ त
विशेष गरी कस्तो विधाहरू तपाईँले जस्तो राजनीतिक लेखहरू जस्तो नाराबाजी लेख रचना जुन पार्टीसँग सम्बन्धित यस्तो रचनाहरू तपाईँले स्थान दिनु सिक्नुहुन्न
यस्तो पार्टी खुला त्यो नाराबाजी त्यस्ता रचना ठाउँ दिँदैन तै पनि अब यो सत्ताले गरेको अन्याय उत्पीडनको विरुद्ध त्यसरी चाहिँ प्रतीकात्मक रूपले चाहिँ विरोध गरिएका विभिन्न प्रतीकहरूको चाहिँ प्रयोग गरिएका त्यस्ता रचनाहरू छापिन्छ तर खुला रूपमा त्यो नाराबाजी त्यस्तोलाई त दिँदैन साहित्यिक चाहिँ आवरण हुनु पर्यो ती रचनाहरूमा
अब यो रचना भने स्तरीय छ विदेशका मान्छेले पनि पढ्न चाहेका छन् तर पाएका छैनन् अनलाइनमा रहेछ यसको अनलाइनको यही हो त www.onlinesahitya.com/rachana यसमा गएपछि सबै अङ्कहरू पुरानो अङ्क पढ्न पाइन्छ कि
सबै पाइँदैन यताको पाँच छवटा अङ्कसम्म चाहिँ हुन्छ अनि पुरानो देख्दैन
पाँच
छवटा
अनलाइन अनि सदस्यता शुल्क
त्यस्तो केही लिएको छैन खुला रूपमा यो पढ्नु पाइन्छ
अनि रचनाको बारेमा अरू केही विशेष हाम्रो श्रोताहरूलाई के भन्नु
रचनाको बारेमा अरू के भनौँ भने रचनाले सुरुमा त एउटा उत्साहले चाहिँ यो पत्रिका निकालियो होइन सायद त्यसमा चाहिँ केही गरौँ भन्ने अलिक सुरुमै मैले भनिहालेँ मेरो साहित्यिक साथीहरूकै होटुटुले त्यो पत्रिका निकालियो होइन त्यो बेलामा चाहिँ गरियो काम तर अहिले आएर हेर्दा चाहिँ अरूले भनिदिँदा र रचनाको इतिहास लेख्ने मान्छेहरूले लेखेको पढ्दा सुन्दा चाहिँ ए काम त गरिया रहेछ भनेर आफ्नो सन्तुष्टि चाहिँ हुने
रचनाले जन्माएका र अहिले जाने स्थापित लेखकहरूको नाम लिनुपर्छ को हुनुहुन्छ
नाम लिनुपर्दा त मैले पहिले अघि नै भनिहालेँ तुलसी कविको रूपमा आएको रचनाबाट हो है त्यसपछि शैलेन्द्र साकार कवि उनको के सर्वप्रथम प्रकाशित नै अब रचनाबाट आएको
साकार नै तपाईँले नाम
साकार चाहिँ शैले उसले राखेको शैलेन्द्र मैले थपिहालेँ अनि साकार भन्ने उसले भोजपुरमा बस्ने भोजपुरबाट पठायो एउटा कविता, अनि साकार मात्रै त केही अपुरो जस्तो लागेर मैले नै शैलेन्द्र भनेर थप्ने, अनि शैलेन्द्र साकार भनेरै त्यो कविता छाप्ने उसको, अनि उसलाई मन पर्यो आफैले, अनि त पछि शैलेन्द्र साकार लेख्न थाल्यो, अनि शैलेन्द्र साकार रचना पनि त्यसरी आयो है। अनि त्यसपछि अब पारिजात प्रसिद्ध साहित्यकार पारिजात कविताहरू मात्रै लेख्ने गर्नुहुन्थ्यो पहिले, अनि कथा लेखेका थिएन। अनि एउटा मैले नजन्माएको छोरो भन्ने कथा अनि मैले चाहिँ लिएर आएर रचनामा प्रकाशित गरेँ पारिजातसँग। सर्वप्रथम चाहिँ प्रकाशित भएको कथा पारिजातको त्यो हो, र त्यो फेरि राम्रो कथामा पनि गनिन्छ। त्यसपछि कथाकारको रूपमा पनि पारिजातको प्रवेश भयो है। अनि अर्को फेरि अहिलेको प्रसिद्ध समालोचक डाक्टर गोविन्दराज भट्टराई, अब गोविन्दराज भट्टराई पहिले चाहिँ उपन्यास लेख्ने, अरू चाहिँ कविता लेख्ने, यस्तै यस्तै गर्नुहुन्थ्यो। जगदीश घिमिरेको साबिती भन्ने त्यो उपन्यास मैले रचनाको सिङ्गै अङ्क दिएर छापेपछि दमकबाट एउटा पाठकको प्रतिक्रिया आयो, तिन चार पेजको चाहिँ प्रतिक्रिया त्यो साबितीबारे आयो। गोविन्दराज भट्टराई दमक भनेको छ, मलाई राम्रो लाग्यो, मैले छापेँ रचनाको अङ्कमा। त्यो छापिसकेपछि अनि त्यही पाठकको चिठी आयो फेरि, अनि दाजु तपाईँले चाहिँ मेरो यस्तो छापिदिनु भयो, ज्यादै आभारी भएँ भनेर एकदम खुसी भएर त्यो पाठक प्रतिक्रिया त्यो एकदम प्रोत्साहित गरेकोमा धन्यवाद भनेर आयो। अनि कोही सामान्य यो लेखक हो भन्ने, अब त्यो बेला त गोविन्दराज भट्टराईको केटहरू होइन। अनि त्यसपछि आएर चाहिँ अनि गोविन्दराज भट्टराई आफैले अनि पछि लेख्नुभयो, म चाहिँ त्यो बेलामा उपन्यासमा जाउँ कि कवितामा जाउँ कि कथामा जाउँ कि भन्ने चाहिँ त्यस्तो दोधारमा थिएँ। अब रोशक राईले त्यो सावित्री बारेको लेख रचनामा छापिदिएपछि मैले चाहिँ अनि आफ्नो बाटो भेटेँ र समालोचना क्षेत्रमा अघि बढेँ भनेर गोविन्दराज भट्टराईले लेख्नु भएको छ। अनि जस्तो फेरि अर्को प्रसिद्ध भूपी शेरचनको चाहिँ कविता, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन देश दुई चार सपुत मरेर नगए, यो चाहिँ रचनाले छापेको हो। रचनालाई पनि भूपी शेरचन एकदम माया गर्ने, आफ्नो राम्रो राम्रो त्यो एउटा घण्टाघर भन्ने पनि प्रसिद्ध कविता त्यो रचनालाई नै दिनुभयो है, यो पनि रचनामा छापिया हो। यसरी रचनाले विभिन्न साहित्यकार, अब अहिले सम्झिन सकिँदैन, यो अर्को त जयदेव भट्टराई अहिले त्यो गोर्खापत्रमा हुनुहुन्छ, जयदेव भट्टराईको पनि पहिलो रचना रचनाले छाप्या हो। नयाँहरूमा अहिले सन्ध्या पहाडी नेपाल एकाडेमीमा हुनुहुन्छ, उसको उहाँको पनि कविता सबभन्दा पहिले रचनामा छाप्या, यस्तै कति अब छन् त्यस्ताहरूको चाहिँ रचना छापिएर तिनले अहिले नेपाली साहित्यको राम्रो प्रतिनिधित्व गरेका छन् होइन, आफ्नो सृजनालाई एकदम उत्तरोत्तर बढाउँदै लगेका छन्। यही रचनाले यस्ता यस्ता प्रतिभालाई पनि ठाउँ दिएछ, प्रोत्साहित गरेछ भनेर त गर्व लाग्छ। अब हुनु त त्यो मेरो त गर्वको विषय हुँदै हो, कति प्रतिभाहरू पनि आफ्नै प्रतिभाले गर्दा नै यो ठाउँमा आएका हुन् होइन, तर तिनलाई ठाउँ दिनु, तिनलाई चाहिँ यसरी चाहिँ अघि बढ्नलाई हातेमालो गर्नु, यस तानेर ल्याउनु पनि एउटा साहित्यिक पत्रिकाको चाहिँ काम हो, र त्यो धर्म चाहिँ यो रचनालाई निर्वाह गरेका छ। र रचनाको अर्को विशेषता फेरि के रहेको छ भने, मोसलमा रहेका प्रतिभाहरूलाई पनि उनीहरूको आएका त्यो लेख रचना हेर्दाखेरि ल यो प्रतिभाले चाहिँ पछि चाहिँ राम्रो विकास गर्छ है भन्ने त्यो त लागिहाल्छ एउटा सम्पादकलाई होइन, त्यो लागेपछि उसलाई ठाउँ दिने र ठाउँ दिए अनुसार त्यो प्रतिभाले चाहिँ फेरि विकास गर्दै लगिहाल्छ। जस्तो नयाँ नयाँ मनु मन्जिल राम्रो कवि इटहरीका मफसलको नेपाली कविता क्षेत्रमा उनले राम्रो नाउँ कमाछन्। मनु मन्जिलले 8-10 वर्ष अगाडि रचनामा एउटा कविता पठाए, मलाई एकदम राम्रो लाग्यो, मैले छाप्ने है, अनि उनी यति गदगद भएर त्यो चिठी लेखे गोविन्दराज भट्टराईको जस्तै, अनि पछि पनि मैले छाप्ने गरेको छु। अहिले उनी एकदम राम्रो कविको रूपमा आइसके, जस्तो हिजो नै मैले पनि भने शर्मिला खड्का उनीले पनि पठाएकी थिइन् कथा, त्यो पनि राम्रै देखेर मैले छापेँ, पछि उनी पनि प्रोत्साहित भइन्। यस्तै अब त्यो मफसलका प्रतिभाहरूलाई, लुकेका प्रतिभाहरूलाई ल्याउने काम पनि रचनाले गरेका छ र स्थापित प्रतिभाहरूको माया पनि रचनाले पाएको छ। बालकृष्ण सम, माधव घिमिरी, भवानी भिक्षु, सिद्धिसम श्रेष्ठ लगायतको माया पनि पर्याप्त पाएको छ रचनाले। रचनाको विभिन्न अङ्कमा उहाँहरूका चाहिँ कतिपय त्यस्तै कालजयी रचनाहरू छापिएका छन्। यसरी पुरानो पुस्ताको माया पनि पायो साहित्यकारहरूको र नयाँ नयाँ प्रतिभाहरूलाई पनि प्रोत्साहित गर्यो र उनीहरूलाई स्थापित हुने मौका पनि रचनाले दियो र यी कुराहरू यो विगत सम्झँदा आफूलाई चाहिँ गर्व नै लाग्छ। अब मेरो रचना मैले आफ्नो पत्रिकामा त हाम्रो रचना छाप्दै छाप्दिनँ है, मेरो त यही सम्पादकीय हो, हरेक अङ्कमा यो सम्पादकीय चाहिँ लेख्छु तर विभिन्न पत्र पत्रिकामा मेरो लेख रचनाहरू छापिया छन् अन्त अन्त है, तर मेरो पुस्तकको रूपमा प्रकाशित भएको चाहिँ एउटै मात्र हो फेरि सम्झनामा थुक्रिएका थुङ्गाहरू भन्ने मैले विभिन्न साहित्यकारहरूको चाहिँ संस्मरण लेखेको हो है। मलाई त्यो आफ्नो किताब चाहिँ छाप्ने रुचि नै नहुने, म त्यो आफ्नो किताब छाप्नुभन्दा त यो पत्रिकाकै एक अङ्क दुई अङ्क निकालौँ न भन्ने लाग्छ। तर त्यो किताब चाहिँ निकाल्नलाई पनि हाम्रो मेरो सम्पादक ज्ञान भएका पौडेलले दाइ तपाईँको आफ्नो पनि त किताब निकाल्नुपर्छ नि, त्यो अरूको मात्रै छापिरहने हो भनेर गरेपछि ज्ञानोलीजीले नै बटुल बाटुल गरेर साझा प्रकाशनमा बुझाइदिनु भयो। अनि सम्झनामा थोक्रिएका थुङ्गाहरू भन्ने त्यो किताब निस्क्यो है, त्यो निस्किएपछि अब त्यो वर्षको उत्तम पुरस्कार पनि त्यो किताबले पाएँ र मेरो एकमात्र प्रकाशित साझा प्रकाशनले छापे त्यो हो। र त्यसपछि अब मेरो आफ्नै साथीहरू रमेश विकल, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम उहाँहरू चाहिँ एकेडेमीमा हुनुहुन्थ्यो है, एकेडेमीमा भएको बेलामा अनि रमेश विकलजीले तिम्रो एउटा किताब देऊ हामी यहाँ भावना छाप्नु पऱ्यो भनेर माग्नुभयो है। अनि मलाई रुचि छैन एकेडेमीमा छाप्न गर्ने भने देऊ न देऊ भनेर ल भनेर एउटा निबन्ध सङ्ग्रह एकेडेमीमा दिएँ त्यो पाण्डुलिपि है। अब मदनमणि दीक्षितको चाहिँ कार्यकाल पनि दिएको पाण्डुलिपि, अब 15-20 वर्ष यता आएर बैराई कायलाको कार्यकालमा म लगायत 32-33 जनाको पाण्डुलिपिहरू अनि एकेडेमीले फिर्ता गरेँ है, फिर्ता गर्ने भनेर सूचना निकाले। अब हाम्रो बजेट छैन, केही छैन, स्वीकृत भइसक्यो यसको पाण्डुलिपि पनि, हामीले चाहिँ यो छाप्न असमर्थ भयौँ, लेखकहरूलाई चाहिँ फिर्ता लिन आह्वान गरिन्छ भनेर सूचना निकाल्यो। म त्यो फिर्ता लिन पनि गएको छैन। अब ती विभिन्न कार्यकालका साथीहरू अति चिनेकै त आउँथे नि, अब उनीहरूले चाहिँ दाइ तपाईँको एक नम्बरमै परेको भनेर बेला बेला देखाउने अघि, तर उहाँहरू चाहिँ आफ्नै किताबहरू छापिदिनु जाने यसरी उभाएर चाहिँ एकेडेमीमा थन्क्यो, एउटा त्यो निस्क्यो, अरू दुई तिन चार पाण्डुलिपिहरू चाहिँ छन् होइन पुस्तकाकारमा, त्यो कहिले मौका मिल्छ त्यो निकाल्नुलाई नभए कुनै प्रकारले निकाल्लाम। यसरी मलाई आफैलाई चाहिँ त्यो आफ्नो किताब निकाल्ने रुचि नभएको कारण चाहिँ त्यसमा लाग्नु छ कहाँ त यो रचनालाई नै गरौँ न रचनालाई नै।
हजुर, यो त हामी रचनाको कुरा गर्ने, अब एकछिन तपाईँ दुई कार्यकालसम्म नेपाल साहित्यिक पत्रकार सङ्घको सभा अध्यक्ष हुनुभयो भएको छ, अहिले पनि वर्तमान पनि हुनुहुन्छ होइन, त्यो हैसियतले हामीले अब रचनाको लागि त धेरै कुरा गर्यो साहित्यको बारेमा, नेपाल साहित्यिक पत्रकार सङ्घले के गर्न खोजेको हो, कसको लागि हो भन्ने अलिकति छोटोमा भनिदिनुहोस्।
नेपाल
तपाईँको दुई वर्ष यो दुई अवधिमा विशेष के भन्नु भयो,
यो नेपाल साहित्यिक पत्रकारको स्थापनाको पृष्ठभूमि चाहिँ के हो भने साहित्यिक पत्रकार सङ्घ भन्ने एउटा अर्को संस्था छ र त्यसको संस्थापक चाहिँ अध्यक्ष भवानी घिमिरे हुनुहुन्थ्यो, साहित्यिक पत्रकार सङ्घ भवानी घिमिरे त्यसको अध्यक्ष हुनुहुन्थ्यो र त्यो चाहिँ 2023 चाहिँ स्थापना भएको हो त्यहाँले र 2029 सालमा स्थापना भएको साहित्यिक पत्रकार सङ्घ। त्यो बेलामा हामी सबै साहित्यिक पत्रकारहरूकै सहयोगमा समर्थनमा त्यो संस्था खुल्यो भवानीजीको नेतृत्वमा, त्यसले साहित्यिक पत्रकारिताको लागि केही काम गर्यो, राम्रै काम गरिरहेको थियो है। अनि पछि आएर अब भवानीजी पनि त्यसबाट अलग हुनुभयो, त्यो संस्थाले आफ्ना गतिविधिहरू साहित्यिक पत्रकारिता इतरका गतिविधिहरूमा बढी ध्यान दिन लाग्यो र यो लोकतन्त्र आइसकेपछि त झन् अर्कैतिर लाग्यो त्यो संस्था. त्यसपछि अब साहित्यिक वास्तविक साहित्यिक पत्रकारहरू त्यो संस्थाबाट अलग भए, अनि एउटा नेपाल साहित्यिक पत्रकार सङ्घ भनेर साथीहरूले खोल्नुभयो. पहिले चाहिँ अब त्यो दर्ता हुने प्रक्रियामा थियो, नकुल सिलवालको चाहिँ संयोजनमा त्यो नेपाल साहित्यिक पत्रकार सङ्घ भनेर खोल्नुभयो. अब चुनाव गर्नु पर्यो होइन, अध्यक्षको रूपमा चाहिँ मलाई प्रस्ताव लिएर आउनुभयो साथीहरूले, लद्दाई चाहिँ अध्यक्ष भइदिनु पर्यो संस्थाको भनेर. मैले चाहिँ अब तपाईँहरू युवाहरू हुनुहोस् न, अब हामी किन हुने, अब भोलि पाक मान्छे त्यति काम गर्नु सकिँदैन भनेपछि होइन, अब दाई नै अध्यक्ष भइदिनु पर्यो. दाई अध्यक्ष भएपछि अहिले त जे भए पनि अब विभिन्न विचारधारामा बाँडिएका छन् नि साहित्यकारहरू पनि, साहित्य पत्रकार पनि, साहित्यकार पनि होइन. अब कोही राष्ट्रवादी भन्छन् आफूलाई, अब कोही प्रजातन्त्रवादी भन्छन्, कोही प्रगतिशील भन्छन्, कोही क्रान्तिकारी भन्छन् होइन. र दाई अध्यक्ष हुनुभयो भने चाहिँ यो सबै पक्षका यो साहित्यिक पत्रकारहरू एउटै छातामा बटुलिन्छन्, दाईले चाहिँ यो नाइ भन्न पाउनुहुन्न भनेपछि ल त हामी पनि यही साहित्य पत्रकारितामा लाग्यो, साथीहरूले यसरी विश्वास गर्नुहुन्छ भने ठिक छ भनेर म चाहिँ अध्यक्ष भन्न माने. त्यसपछि धेरै साहित्यिक पत्रकारहरू प्राय नेपालबाट निस्कने सबैजसो साहित्यिक पत्रिका यही संस्थामा आबद्ध भए. र यो संस्थाले गरेको कामहरू के हो भने, जस्तो अघि मैले पनि भने, प्रेस काउन्सिलमा साहित्यिक पत्रिकाको वर्गीकरण हुने, सूचना विभागले नियमित रूपमा विज्ञापन दिने प्रक्रिया चाहिँ सुरु भयो होइन. अब एकाडेमीमा पनि अब त्यो साहित्य पत्रकारिताको सहयोग कोषलाई पनि त्यति धेरै ब्युजाउने त्यो काम पनि गरियो. अब चाहिँ हामी लागिराखेका छौँ, अब साहित्यिक पत्रिकाले चाहिँ यो मासिक पत्रिकाले बाहेक अरूले चाहिँ हुलाक सुविधा पाउँदैन. अब हुलाक सुविधा पाएपछि यो ज्यादै थोरै टिकट टाँसेर, एक रुपियाँ दुई रुपियाँको टिकट टाँसेर बाहिर पठाउन सकिन्छ पत्रिका. अब मासिकसम्मले त्यो सुविधा पाछ. नेपालमा त अब द्विमासिक, त्रैमासिक, चौमासिक छन् साहित्यिक पत्रिकाहरू, अब तिनीहरूले पनि हुलाक सुविधा पाउनुपर्छ भनेर अब हामी त्यतातिर लागिराखेका छौँ. र हामीले फेरि विभिन्न ठाउँमा चाहिँ साहित्यिक पत्रकारिता गोष्ठी भनेर यो उपत्यकामा मात्रै सीमित नभएर नेपालका विभिन्न बाहिरी भागहरूमा साहित्यिक पत्रकारिता गोष्ठी गर्ने गरेका छौँ. तर साहित्यिक वरिष्ठ साहित्यिक पत्रकारहरूलाई पुरस्कृत सम्मानित हुने प्रक्रिया नै हामीले थालेका छौँ. र ती गोष्ठीहरूमा साहित्यिक पत्रकारिताबारे कार्यपत्रहरू प्रस्तुत गरिन्छन् वरिष्ठ लेखकहरूबाट, साहित्यिक पत्रकारहरूबाट. ती साहित्यिक कार्यपत्र साहित्यिक पत्रकारिताबारे लेखिन्छन्, दुई दिन तीन दिनसम्म ती गोष्ठीहरू हुन्छ, साहित्यिक पत्रकारिताबारे छलफल हुन्छ, ती घोषणा पत्रहरू तयार गरिन्छन्, अनि त्यसको आधारमा सरकारलाई चाहिँ घचघच्याउने काम हामी चाहिँ बारम्बार गरिराखेका छौँ.
साहित्यिक पत्रकार
सदस्य चाहिँ हाम्रो 125-30 होला नि
सबै
नेपालभरिकै. बाहिरकालाई त अब बाहिरकोलाई त हाम्रो
जस्तो fastnews.com अमेरिकाबाट वेबसाइट पत्रिका हो, यदि fastnews.comले त्यहाँ नेपाल साहित्यिक पत्रकार सङ्घको सदस्य बन्नु भनेको खण्डमा
अब हाम्रो के छ भने, हाम्रो चाहिँ अब त्यो विधान अनुसार नेपाल
अधिराज्यमा
हुनुपर्ने नेपाली नागरिकहरू हुनुपर्ने होइन, नेपालबाट प्रकाशित भएकालाई हुनुपर्ने, नेपालमा दर्ता भएको हुनुपर्ने, त्यस्तोलाई सदस्यता दिइन्छ. अब तैपनि अब अरू केही बाटोहरू चाहिँ त्यस्तो बाहिरी उसलाई पनि हाम्रो संस्थामा आबद्ध गराउने केही बाटोहरू चाहिँ छन्, जस्तो अब हामी बाहिरका पत्रिकाहरूलाई पनि पुरस्कृत गर्न सक्छौँ होइन. पुराना त्यस्ता पत्रिकाहरू, त्यो साहित्यिक संस्थाहरू, साहित्यमा लागेका, साहित्यिक पत्रकारितामा लागेका त्यस्ता संस्थाहरूलाई हामी चाहिँ सम्मानित पुरस्कृत त्यस्तो गर्न सक्छौँ. तर सदस्यता नै दिन चाहिँ हाम्रो विधानले दिँदैन.
हजुर, वरिष्ठ साहित्यकार प्रोजेक्ट घिमिरेज्यू तपाईँसँग
र द्वैमासिक रचना पत्रिका र पूर्वा साहित्यिक पत्रकार संघको बारेमा तपाईँसँग लामो कुराकानी भयो. तपाईँको समय र यस विचारको लागि खसखसम धन्यवाद प्रदान गर्दछ. र अन्त्यमा जाँदा जाँदै खसखसका श्रोताहरूलाई तपाईँको विशेष केही सन्देश छ भने भन्नुहुन्छ?
सन्देश त होइन, अब सल्लाह भनौँ होइन, आफ्नो सुझाव. नेपालमा साहित्यिक पत्रकारिताको होइन, पत्रकारिताकै सुरुवात गरेको चाहिँ मोतीराम भट्टले हो. मोतीराम भट्ट नेपालका आदि पत्रकार हुन्. साहित्यिक पत्रकारिता गोर्खापत्रबाट पत्रकारिताको सुरुवात भएको हो है, तर गोर्खापत्रभन्दा पुरानो चाहिँ साहित्यिक पत्रकारिता हो. अनि यसरी एउटा साहित्यिक पत्रकारले नै सुरु गरेको त्यो पत्रकारिता आज चाहिँ यसरी ठुलो ठाउँमा व्यापक रूप लिन पुगेको छ त्यो पत्रकारिताले. तर पत्रकारिताकै उद्गमको रूपमा रहेको साहित्यिक पत्रकारिता चाहिँ त्यो ठाउँमा पुग्न सकेको छैन. तर पनि साहित्यिक पत्रकारितालाई अहिले त संसारमा, संसारका हरेक भागमा व्यापक रूपमा नेपाली भाषीहरू फैलिएका छन्, बोएका छन् होइन. अब तिनीहरूले चाहिँ अब तपाईँहरूकै खसखस डट कमकै माध्यमबाट अथवा विभिन्न अनलाइन पत्रकारिताको माध्यमबाट नेपाली साहित्यसँग परिचित हुने मौका पाएका छन्. नेपालीहरू जहाँ बसे पनि नेपाली भाषालाई, नेपाली साहित्यलाई, नेपाली संस्कृतिलाई माया गर्न नबिर्सनुहोस् होइन. आफ्नो स्वत्व भनेको यही नै हो. त्यो त आफ्नो विभिन्न कारणले विदेशमा बस्नुपर्ने त्यो हुनसक्छ. त्यसो भए तापनि आफ्नो भाषा, साहित्य, संस्कृतिलाई तपाईँहरूले चाहिँ जोगाएर राख्नुहोला र यसप्रति सदैव सद्भाव राख्नुहोला र माया र स्नेह दिइरहनुहोला. यसैमा नै हामी सम्पूर्ण नेपालीहरूको एकता निहित रहेको छ र यसैले नै हामीलाई एउटै गाँठोमा, एउटै मालामा उनेर राख्नेछ. र तपाईँहरूले जसरी नेपाली भाषालाई माया गर्नुभएको छ, यो क्रमलाई चाहिँ निरन्तर जारी राखिरहनुहोला भन्ने मेरो यही आग्रह र यही सुझाव. र यो खसखस डट कमले आज मलाई खसखसको माध्यमबाट तपाईँहरूसँग आफ्नो सल्लाहलाई, सुझावलाई, आफ्ना विचारहरूलाई सेयर गर्ने जुन अवसर पाएँ त्यस निम्ति म खसखस डट कमप्रति पनि आभार व्यक्त गर्दछु. धन्यवाद.
हजुर, धन्यवाद रोजक थिमेलेज्यू. साहित्यिक पत्रिका रचनासँग साहित्यिक वेबसाइट खसखस डट कमको आज लामो र मिठो कुराकानी भयो. तपाईँको थाकिरहेको पाण्डुलोपी चाँडै प्रकाशनमा आओस्, हामीले चाँडै चाँडै पढ्न पाइयो र रचनाको क्रमबद्ध नरोकियोस्, यसले अझ वरिष्ठ साहित्यकारहरू जन्माउन् भन्ने हाम्रो शुभकामनाका साथ आज हामी बिदा गर्छौँ. धन्यवाद.
तपाईँको शुभकामना लागोस्. जय होस्.